नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल फागुन महिनाको 10 गते शनिबार, फागुन कृष्ण पक्ष नवमी तिथि। तदनुसार फेब्रुअरी 22 तारीक सन् 2025, नेपाल सम्बत 1145। नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा परेको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित अधिकांश पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। पहिलो समाचार कान्तिपुरबाट लिँदैछौ। नेपाल फेरि सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा शीर्षकमा कान्तिपुरको मुख्य खबर प्रकाशित छ। सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अनुसन्धान र कानून कार्यान्वयनमा राजनैतिक नेतृत्वको उपेक्षाका कारण नेपाल ग्रे लिस्टमा परेको छ। शुद्धिकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स FATF को हिजो साँझ फ्रान्सको पेरिसमा भएको दोस्रो महासभा बैठकले नेपाललाई ग्रे लिस्टमा राखेको हो। महासभापछि आयोजित पत्रकार सम्मेलनमा FATF की अध्यक्ष एलिसा डे अण्डा मद्राजोले नेपाल आगामी दुई वर्षसम्म ग्रे लिस्टमा रहने घोषणा गर्नुभएको छ। यस पूर्ण सत्रमा जनवादी प्रजातान्त्रिक गणतन्त्र लावोस र नेपाललाई बढ़ी निगरानीमा पर्ने क्षेत्राधिकारको सूचीमा थपिएको छ। वहाँले भन्नुभयो, बढ़ी निगरानीमा परेका राष्ट्रले तोकिएको समयमा सुधार गर्न प्रतिबद्धता सहित कार्ययोजना बनाउनुपर्छ। उनीहरूको कार्य प्रगति अनुसार निगरानी कति समय रहने भन्ने टुंगो हुनेछ। नेपालसँगै लावोस ग्रे लिस्ट सूचीमा परेको छ भने फिलिपिन्स दुई वर्षपछि उक्त सूचीबाट बाहिरिएको छ। ग्रे लिस्टमा पर्नुको कारण उपशीर्षक दिँदै कान्तिपुर लेख्छ, सहकारी र घर जग्गा कारोबारमा निगरानी नहुनु, राष्ट्र बैंक धितोपत्र र बीमा प्राधिकरणबाट कार्यवाही नहुनु, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रभावहीन हुनु, कानूनमै जिम्मेवारी छरपष्ट पारेर अनुसन्धानलाई कमजोर बनाइनु, नेता तथा उच्च पदस्थ कर्मचारीको सम्पत्तिमाथि निगरानी नहुनु र अनुसन्धान र अभियोजन नहुनु, कसूरजन्य सम्पत्ति पनि आरोपीले नै उपयोग गरिरहनु। यसै गरी कान्तिपुरले ग्रे लिस्टमा परेपछिको प्रभाव उपशीर्षक दिँदै लेखेको छ, श्रमिकले रेमिट्यान्स पठाउँदा शुल्क बढ़ने, प्रतितपत्र एलसी खोल्दा झन्झट र महँगो हुने, निर्यातमा समेत थप निगरानी र झन्झट बढ़ने, वैदेशिक ऋण तथा आर्थिक सहायता घट्ने, ब्याज महँगो हुने, प्रत्यक्ष वैदेशिक लगानी एफडीआई घट्न सक्ने, अन्तर्राष्ट्रिय क्षेत्रले नेपाललाई हेर्ने नजर नकारात्मक हुने, आर्थिक विपत्ति र कूटनीतिक क्षेत्रमा आत्मबल खस्कने। नेपाल फेरि सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा, कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। यसै प्रसंगलाई नयाँ पत्रिकाले नेपाल फेरि सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा शीर्षकमै मुख्य खबर प्रकाशित गरेको छ। नयाँ पत्रिकाले अर्थमन्त्री विष्णु पौडेलको भनाईलाई यहाँ उल्लेख गरेको छ, विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो। पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ। एक्सन प्लान अनुसार प्रभावकारी रूपमा काम गरे निर्धारित समय अगावै ग्रे सूचीबाट बाहिर निस्कन्छौ, अर्थमन्त्री विष्णु पौडेलको भनाई हो यो। समग्र शासन प्रणाली सुधार गर्ने अवसरको रूपमा लिनुपर्छ भन्दै महाप्रसाद अधिकारी गवर्नर भन्नुहुन्छ। एफएटीएफ तथा अन्तर्राष्ट्रिय निकायहरूले दिएका सुझाव तथा मार्ग निर्देशनको अनुपालन स्तर र प्रभावकारिताका आधारमा ग्रे सूचीमा पर्ने हो। यो सूचीकरणले नेपालको अर्थतन्त्रमा असर पार्नेछ। यद्यपि हालैका वर्षमा हासिल गरिएका उपलब्धिले थप सुधार गर्ने बलियो आधार तयार पारेका छन्। ग्रे सूचीलाई समग्र शासन प्रणाली सुधार गर्ने अवसरको रूपमा लिनुपर्छ, गवर्नर महाप्रसाद अधिकारीको भनाईलाई नयाँ पत्रिकाले समावेश गरेको छ। यसैगरी कसरी जोगिने उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ, सम्पत्ति शुद्धिकरण तथा आतंकवादमा लगानी सम्बन्धी जोखिमबारे बुझाइमा वाणिज्य बैंकहरूको जोखिममा आधारित सुपरिवेक्षणमा सहकारी संस्थाहरू क्यासिनो सुनचाँदी तथा बहुमूल्य धातुको कारोबार र घर जग्गा क्षेत्रको सुपरिवेक्षणमा हुण्डी कारोबारीको पहिचान र कारोबारमाथि निषेधमा सम्पत्ति शुद्धिकरण अनुसन्धान गर्ने निकायको क्षमता र संयोजन विस्तारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान र अभियोजनमा जोखिमका आधारमा अपराधको पहिचान र जफत सम्बन्धी मापक तयारमा र आतंकवादमा हुने लगानीको नियन्त्रणका लागि प्राविधिक कमजोरीमा नेपालले सुधार गर्नुपर्ने हुन्छ। कालो सूचीबाट जोगिन र ग्रे सूचीबाट मुक्ति पाउन प्रणालीगत सुधार गर्नुपर्छ। पूर्व कार्यकारी निर्देशक नेपाल राष्ट्र बैंकका नरबहादुर थापा भन्नुहुन्छ, ग्रे सूचीमा परेपछि कालो सूचीमा पर्ने जोखिम रहन्छ। अब दुई वर्षभित्र प्रणालीगत सुधार गरेनौ भने कालो सूचीमा पर्न सक्छौ, जहाँ उत्तर कोरिया, म्यानमार र इरान जस्ता देश रहेका छन्। त्यस्तो अवस्था नेपालका लागि अत्यन्त गम्भीर हुन्छ। सुधारमा ढिलाइ भयो भने वैदेशिक लगानीमा कमी आउने, वैदेशिक सहयोगमा असर पर्ने र अन्तर्राष्ट्रिय व्यापारमा सहजता नहुने जस्ता समस्या उत्पन्न हुन सक्छन्। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाको भनाई हो यो। नेपाल फेरि सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। यसै प्रसंगलाई नागरिकले सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल शीर्षकमा अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। वाक स्वतन्त्रतामा बन्देज लगाइँदैन, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले प्राथमिकताका साथ खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका सामू देखिएका विद्यमान चुनौतीको सामना गर्दै समृद्धिको लक्ष्य हासिल गर्ने उद्घोष गर्नुभएको छ। ईश्वरलाल प्रतिष्ठानले प्रकाशित गरेको उद्यमी एवं समाजसेवी राजेश काजी श्रेष्ठको जीवनीमा आधारित व्यक्तित्व योगदान पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशले आर्थिक क्षेत्रमा रूपान्तरण गरेरै छाड्ने अठोट व्यक्त गर्नुभएको हो। वाक स्वतन्त्रतामा बन्देज लगाइँदैन, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। यसै गरी सबै धर्मको लक्ष्य मानव सेवा, राष्ट्रपतिको भनाईलाई पनि गोर्खापत्रले अग्रपृष्ठमा समावेश गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्म सम्प्रदायको लक्ष्य भनेको मानव सेवा नै रहेको बताउनु भएको छ। हिजो धरान 8 स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा धर्मशाला तथा गोपी स्मारक ध्यान साधनालयको उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उक्त धारणा व्यक्त गर्नुभएको हो। सबै धर्मको लक्ष्य मानव सेवा, राष्ट्रपतिको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। राम्रा कामको प्रचार भएन शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले गरेका राम्रो कामको प्रचार नभएको बताउनु भएको छ। नेकपा एमाले कास्कीले पोखरामा हिजो आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा वहाँले पछिल्ला 10 वर्षमा पूर्वाधार निर्माण र विकासले गति लिएको बताउनुहुँदै सरकारले गरेका राम्रा कामलाई जनतामा पुग्ने गरी प्रचार नभएको गुनासो गर्नुभयो। राम्रा कामको प्रचार भएन संचार मन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा समावेश गरेको छ। बदलिदो सुरक्षा चुनौती सामना गर्न नयाँ रणनीति आवश्यक शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमा खबर छ। नेपाली सेनाले अन्तर्राष्ट्रिय र क्षेत्रीय भूराजनीतिक बदलावबाट सिर्जित सुरक्षा चुनौती सामना गर्न नयाँ रणनीति बनाएर अघि बढ़नुपर्ने निष्कर्ष निकालेको छ। यसका लागि राज्य संयन्त्र बीच समन्वय र सहकार्य बलियो हुनुपर्ने पनि सेनाको निष्कर्ष छ। देशको सुरक्षा अवस्था, भू राजनैतिक परिस्थिति र यसले निम्त्याउने सम्भावित जोखिम लगायत विषयमाथि बिहिबार र शुक्रबार सैनिक मुख्यालय जंगी अड्डाले प्रीतनापति समन्वयात्मक बैठक मार्फत समीक्षा गरेको थियो। जंगी अड्डा र अन्तर्गतका विभाग निर्देशनालय तथा आठवटै प्रीतनापति मुख्यालयबाट मुलुकको समग्र वस्तुस्थितिमाथि छलफल भएको थियो। सहभागी अधिकांशले बदलिदो परिस्थिति सामना गर्ने गरी अघि बढ़न आवश्यक रहेको बताएका थिए। दुई दिने सम्मेलन हिजो सकिएको छ। बदलिदो सुरक्षा चुनौती सामना गर्न नयाँ रणनीति आवश्यक कान्तिपुरको भित्री पृष्ठको खबर हो यो। सुडानको द्वन्दमा मलमपट्टी लगाउँदै नेपाली शान्ति सैनिक शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा खबर छ। दक्षिण सुडानको राजधानी जुबा स्थित युएन हाउस स्थित अरिदमन गण एफआरबी फोर्स रिजर्भ बटालियनको नेतृत्व सम्हालिरहेका नेपाली सेनाका प्रमुख सेनानी कर्णेल महेश्वर शिववाल 14 महिनाको बसाई बीट मार्दै आगामी शुक्रबार नेपाल फर्कदै हुनुहुन्छ। वहाँ युनाइटेड नेशन्स मिशन इन साउथ सुडान अनमिस अन्तर्गत 2080 मंगिर 21 कमाण्डरका रूपमा जुबा पुग्नु भएको थियो। वहाँको ठाउँमा जिम्मेवारी लिन माघ 11 चण्डी प्रसाद गणका प्रमुख सेनानी मनोज कार्की त्यहाँ पुगिसक्नु भएको छ। युएन हाउस स्थित एफआरबीमा 850 नेपाली शान्ति सैनिक छन्। जुबामै 150 नेपाली शान्ति सैनिकको अर्को विशेष डफा छ, जसलाई प्रमुख सेनानी कर्णेल सन्तोष चन्दको नेतृत्व रहेको छ। यो ईश्वरी बक्स गुल्म एचआरसी हाई रेडिनेस कम्पनीको डफा हो। संवेदनशील एवं विशेष परिस्थितिमा अपरेशन सञ्चालनका लागि खड़ा गरिएको उक्त फौज सन् 2017 जुबामा तैनात छ। जुबाबाट 350 किलोमिटरको दूरीमा रहेको रूम्बेकमान कर्णेल सुरेश देवकोटाको नेतृत्वमा श्रीनाथ गणको डफा तैनात छ। त्यहाँ 66 महिला सहित 700 शान्ति सैनिक रहेका छन्। सुडानको द्वन्दमा मलमपट्टी लगाउँदै नेपाली शान्ति सैनिक कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। खडेरीको मारमा हिउँदे बाली शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार छापेको छ। हिउँदमा पानी नपरेका कारणले हिउँदे बाली पूरै प्रभावित भएको छ। कालीकोटका प्राय खेती हुने क्षेत्रमा सिंचाईको व्यवस्था छैन। सिंचाई अभावका कारण त्यहाँका हिउँदे बाली सुक्न थालेको हो। माघको अन्तिमसम्म पानी पर्छ होला भनेर प्रतीक्षामा रहेका किसान फागुनको पहिलो सातासम्म पनि पानी नपर्दा अब भने पानी पर्ने सम्भावना नभएको भन्दै निराश भएका छन्। खडेरीको मारमा हिउँदे बाली गोर्खापत्रको भित्री पृष्ठमा खबर छ। यसै गरी आलुबाट एकै कठामा 50,000 आमदानी शीर्षकमा गोर्खापत्रले नै भित्री पृष्ठमा खबर छापेको छ। रूपन्देहीमा व्यवसायिक आलु उत्पादनमा वृद्धि भएको छ। रूपन्देहीका 7 पालिकालाई जोडेर आलुको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोन सञ्चालन गरिएपछि आलुको व्यावसायिक उत्पादन बढ़ेको हो। आलुबाट एकै कठामा 50,000 आमदानी गोर्खापत्रको भित्री पृष्ठबाट समाचार लियौं। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, अल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। बक्यौता नतिर्ने उद्योगमा लाइन काट्न नियमन आयोगको फेरि अवरोध शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार छापेको छ। वर्षौंदेखिको बिजुलीको बक्यौता नतिर्ने उद्योगमा लाइन काट्न विद्युत प्राधिकरणलाई नियमन आयोगले फेरि अवरोध गरेको छ। आयोगले हिजो प्राधिकरणलाई पत्राचार गर्दै लाइन नकाटी बक्यौता उठाउनु भनेको छ। वर्तमान सरकार आए यता बक्यौता उठाउन प्राधिकरणलाई पटक पटक असहयोग भइरहेको छ। बक्यौता नतिर्ने उद्योगमा लाइन काट्न नियमन आयोगको फेरि अवरोध नयाँ पत्रिकाको अर्थपृष्ठको खबर हो यो। 92% लगाए एचपीभी खोप शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार छापेको छ। दाङमा 92% किशोरीले पाठीघरको मुखको क्यान्सर विरूद्धको खोप लगाएका छन्। जिल्लामा माघ 22 फागुन 6 गतेसम्म चलेको खोप लगाउने अभियानका क्रममा लक्ष्यको 92% अर्थात 36,559 जना किशोरीले एचपीभी खोप लगाएका हुन्। 92% लगाए एचपीभी खोप गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। संघीय निजामती सेवाको पदपूर्तिमा गएर अड्किएपछि बीचैमा उपसमिति गठन शीर्षकमा नागरिकले भित्री पृष्ठमा समाचार छापेको छ। संघीय संरचना बमोजिम निजामती कर्मचारीको व्यवस्थापन गर्न ल्याइएको संघीय निजामती सेवाको गठन संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल नै नसकि गर्न उपसमिति गठन गरिएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमाथि भदौ 20 गतेदेखि छलफल शुरू गरेकामा अहिलेसम्म 22 बैठक गरेको छ। 147 दफा रहेको विधेयकमा माघ 10 गतेदेखि दफावार छलफल भइरहेको छ। संघीय निजामती सेवाको पदपूर्तिमा गएर अड्किएपछि बीचैमा उपसमिति गठन नागरिकको भित्री पृष्ठको समाचार हो यो। जुम्लाका 12 बाल विवाह मुक्त शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार बनाएको छ। जुम्लाको 12 बाल विवाह मुक्त भएका छन्। सिन्जा क्षेत्रमा रहेको हिमा गाउँपालिका 5 बाल विवाह मुक्त ओडा घोषणा गरिएपछि जिल्लामा 12 बाल विवाह मुक्त ओडा घोषणा भएका हुन्। यसअघि हिमाका ओडा नम्बर 1, 2, 3 र 5 ओडा बाल विवाह मुक्त घोषणा भइसकेका छन्। सिन्जा गाउँपालिकाको ओडा नम्बर 2, 4 र 6, कनका सुन्दरी गाउँपालिकाको ओडा नम्बर 4, 5 र पातारासी गाउँपालिकाको ओडा नम्बर 5, तिला गाउँपालिकाको ओडा नम्बर 6 र गुठीचौर गाउँपालिका 4 बाल विवाह मुक्त घोषणा गरिसकिएका हुन्। जुम्लाका 12 बाल विवाह मुक्त गोर्खापत्रले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। करार कर्मचारी 5 महिनादेखि तलबविहीन शीर्षकमा गोर्खापत्रले नै भित्री पृष्ठमा अर्को खबर छापेको छ। सल्यान जिल्ला अस्पतालमा कार्यरत करार सेवाका 17 स्वास्थ्य कर्मी 5 महिनादेखि तलबविहीन बनेका छन्। कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा उनीहरूले तलब नपाएका हुन्। करार कर्मचारी 5 महिनादेखि तलबविहीन गोर्खापत्रको भित्री पृष्ठमा खबर छ। दर्ता नभएका 17 निजी अस्पताल बन्द शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमा खबर प्रकाशित छ। सर्लाही हरिपूर्वा नगरपालिका 5 पविता कुमारी राय यादवले गत माघ 3 जनकपुर स्थित मुस्कान अस्पतालमा पित्त थैलीको शल्यक्रिया गराउनुभयो। अस्पतालमा डाक्टर ज्ञान कुमार शाहको नेतृत्वको टीमले शल्यक्रिया गरिसकेपछि उहाँको होस खुलेन। यादवलाई लामो समय भेन्टिलेटरमा राखेपछि उक्त अस्पतालले अन्त लैजान रेफर गरिदियो। त्यसपछि सोधखोज गर्दा मुस्कान अस्पताल दर्ता नै नभएको खुलेको हो। मुस्कान अस्पतालको लापरवाहीपछि मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले 51 निजी अस्पतालको अनुगमन गर्नुभएको छ। त्यसक्रममा 17 निजी अस्पताल बिना दर्ता सञ्चालन रहेको पाइएका हुन्। ती अस्पताललाई प्रदेश सरकारले बन्द गराएको छ। दर्ता नभएका 17 निजी अस्पताल बन्द कान्तिपुरको भित्री पृष्ठको समाचार हो यो। एउटा यस्तो गाउँ जहाँ छैन सरकारको पहुँच शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। बाजुरा जिल्लाकै एक अति विकट ठाउँमा पर्ने गाउँको नाम हो गुम्बा गाउँ। यो जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका 3 पर्छ। त्यही गाउँ हो जहाँ निकै कम जनप्रतिनिधि र सरकारी कर्मचारी पुग्ने गरेको तथ्य फेला परेको छ। अहिले पनि यो गाउँलाई बाजुराको एक अलग्गै क्षेत्रका रूपमा लिने गरिन्छ। यहाँ देशमा अहिलेसम्म भएका कुनै निर्वाचनमा स्थानीय सरकारको एकजना जनप्रतिनिधि बाहेक अन्य प्रदेश तथा संघीय संसदका प्रतिनिधिले पाइला टेकेका छैनन्। एउटा यस्तो गाउँ जहाँ छैन सरकारको पहुँच गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। कोरियामा करिब 3 श्रमिकले पाएनन् तलब शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा समाचार छापेको छ। दक्षिण कोरियामा कार्यरत विदेशी श्रमिकले गत वर्ष 7,67,91,000 तलब नपाएको विवरण सार्वजनिक भएको छ। प्रवासी श्रमिकले श्रम कार्यालयमा दिएको उजुरीका आधारमा यो विवरण सार्वजनिक गरिएको हो। कोरियाको श्रम मन्त्रालयले संसदको श्रम तथा वातावरण समितिका सांसद ई यङ उनलाई फेब्रुअरी 18 बुझाएको प्रतिवेदन अनुसार 2024 23,254 जना प्रवासी श्रमिकले तलब पाएका छैनन्। कोरियामा करिब 3 श्रमिकले पाएनन् तलब कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। तथ्याङ्क नहुँदा राहत वितरण प्रभावित शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार छापेको छ। बाढ़ी पहिरोका कारण क्षति पुगेको 5 महिना पुग्न लागे पनि काभ्रे जिल्लाको क्षतिको विवरण राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणको पोर्टलमा प्रविष्ट हुन सकेको छैन। विवरण प्रविष्ट नसकिदा राहत विवरण पनि प्रभावित भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। जिल्ला विपद व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले हालसम्म जिल्लामा रहेका 13 स्थानीय तहमध्ये 2 मात्रै विवरण प्रविष्ट गर्ने काम सकिएको जनाएको छ। तथ्याङ्क नहुँदा राहत वितरण प्रभावित, गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। वीरगंज हुँदै 3 महिनामा भित्रियो 8.5 अर्बको धान शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। वीरगंज नाका हुँदै 3 महिनामा 8.60 अर्ब रूपियाँ बराबरको धान आयात भएको छ। चालू आर्थिक वर्षको 7 महिनामा 8.60 अर्ब रूपियाँ बराबरको 22.62 लाख किलो धान आयात भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्क छ। यसबाट 66 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। वीरगंज हुँदै 3 महिनामा भित्रियो 8.5 अर्बको धान कान्तिपुरको अर्थ पृष्ठको समाचारको शीर्षक हो यो। काली गण्डकीलाई तोड़मोड़ नगर्न आग्रह शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। धार्मिक गुरू तथा बुद्धिजीवीले काली गण्डकीलाई तोड़मोड़ गर्न नपाइने निष्कर्ष निकालेका छन्। नदीको प्राकृतिक स्वरूप नबिगारेर पर्यावरण, धार्मिक अस्तित्व, पर्यटन विकास र सभ्यता जोगाउनु पर्ने काली गण्डकी संरक्षण अभियन्ताको भनाइरहेको छ। काली गण्डकीलाई तोड़मोड़ नगर्न आग्रह गोर्खापत्रको भित्री पृष्ठमा समाचार छ। भैरवबाट अन्तर्राष्ट्रिय उड़ान गर्ने वायु सेवालाई थप सुविधा शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा खबर प्रकाशित गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उड़ान गर्ने वायु सेवालाई थप आकर्षित गर्न सरकारले छूट सुविधा वृद्धि गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय हवाई टिकटमा लाग्दै आएको यात्रु सेवा शुल्क बापतको 3,000 र पर्यटन शुल्क बापतको 1,000 रूपियाँ छूट दिने निर्णय 19 चैत्रदेखि कार्यान्वयनमा आउने भएको नागरिक उड्डयन प्राधिकरण क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो। भैरवाबाट अन्तर्राष्ट्रिय उड़ान गर्ने वायु सेवालाई थप सुविधा नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचार हो यो। र गोर्खापत्रको भित्री पृष्ठमा इटा उद्योगमा बाल श्रमिक शीर्षकमा समाचार छ। बाल श्रम मुक्त घोषणा भएको कमल गाउँपालिकाको इटा उद्योगमा बाल श्रमिकको प्रयोग भइरहेको पाइएको छ। दमकको सो गाउँपालिकाले बाल श्रमिकको प्रयोगको अवस्थाका विषयमा गरेको अनुगमनको क्रममा इटा उद्योगमा बाल श्रमिकको प्रयोग नरोकिएको पाइएको हो। इटा उद्योगमा बाल श्रमिक गोर्खापत्रले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।